यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन। बाजुराको जगन्नाथ र गौमूल गाउँपालिकामा 10 शैयाका आधारभूत अस्पताल सञ्चालनमा। चालू आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि र भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 जनाको मृत्यु, 40 जना बिरामी। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुदन गुरूङ, प्रतिभा रावल, भूपदेव शाह, पुरूषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र भक्त बहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी समेत तोकेको छ। सहमहामन्त्रीमा पुरूषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल ललितपुर तथा सह प्रवक्तामा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराज भक्त श्रेष्ठ, पुरूषोत्तम सुप्रभात यादव, डाक्टर मनोहर प्रधान, कविन्द्र बुरला कोटी, जगदीश खरेल ललितपुर, लीमा अधिकारी आचार्य, दीपक राज बोहरा, समीक्षा बासकोटा, शिव नेपाली, इन्द्रा राणामगर र मनिष झालाई मनोनयन गरिएको उहाँले जानकारी दिनुभयो। विभागीय जिम्मेवारी तर्फ संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा सुशीर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसिमा कार्की, पूर्वाधार विकास प्रमुखमा निशा डाङी र अर्थ विभाग प्रमुखमा लीमा अधिकारी आचार्यलाई जिम्मेवारी दिएको छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले औषधीय परियोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताउनु भएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसद विष्णु कुमारी साप कोटाको प्रश्नको जवाब दिँदै उहाँले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्व संकलनको विषयका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। सभाको आजको बैठकमा प्रादेशिक विषयमा धारणा राख्दै नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले सार्वभौम सांसद ले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्ने र जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो। नेपाली कांग्रेसका सांसद जगत तिमिल सिन्हाले विश्वविद्यालय सुधारको आवश्यकता औल्याउँदै स्वायत्त विश्वविद्यालय निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 9 गते बिहान 10:15 बजे बस्नेछ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ 7 गते विश्वासको मत लिनुहुने भएको छ। उहाँले भदौ 7 गते बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। थापा मगरलाई हिजो प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। बाजुराका 2 स्थानीय तहले 10 शैयाका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। जगन्नाथ गाउँपालिकाको केन्द्र जुडीमा 11.78 करोड़ रूपैयाँ लागतमा अस्पताल निर्माण भए पनि जनशक्ति र उपकरण अभाव रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय कृत्य रविन्द्र बहादुर शाहीले जानकारी दिनुभयो। यस्तै गौमूल गाउँपालिकाले 10 शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब 1.5 वर्षपछि सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाईले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज पोखरा पुग्नु भएको छ। प्रधानमन्त्री शाह आज माछापुच्छ्रे गाउँपालिका छ आस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्ने तय भएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह पारिवारिक भ्रमणमा पोखरा पुग्नु भएको र प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम नरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह परिवारका सदस्य सहित काठमाण्डुदेखि सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जानुहुने कार्यक्रम रहेको जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा कार्यालय माताहतका विभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयमा आज आयोजित मीडिया ब्रिफिङमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज हरियालले सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको जानकारी दिनुभयो। विपन्न खस आर्यको पहिचानका आधारमा राष्ट्रिय आवास नीति 2068 को समीक्षा, नेपालको बदलिदो सामाजिक आर्थिक प्रवेशका सन्दर्भमा नीतिगत मार्गदर्शन, सामाजिक सुरक्षा प्रणालीको एकीकरणका लागि सुझावहरू, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता र त्यसको कार्यान्वयन र नेपालमा फर्केका आप्रवासीहरूको पुनः एकीकरण, पूँजी ज्ञान र सीपको सदुपयोग सम्बन्धी प्रतिवेदनहरूलाई समीक्षा को प्रक्रियामा लगिएको प्रवक्ता अरियालले बताउनुभयो। प्रवक्ता अरियालका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघीय मन्त्रालयबाट नागरिकले तत्कालै अनुभूति गर्ने 65 कार्यक्रम सञ्चालन गर्न सबै मन्त्रालयहरूलाई अवधारणा पत्रको मस्यौदा उपलब्ध गराइएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। अहिले त्यसका लागि सरोकारवालाहरूको सल्लाह राय सुझाव लिने काम भइरहेको र प्राप्त सुझावलाई आत्मसात गरी सरकार अघि बढ़ने बताउनुभयो। आज धनगढ़ीमा प्रदेश स्थानीयता र शिक्षा विकास इकाईहरूका लागि आयोजित प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि सहकार समन्वय गरी अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री पोखरेलले सरकारी नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने अहिलेका लागि स्थानीयता भएको बताउनुभयो। काठमाण्डू उपत्यकाको फोहर मैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपाय बारे उच्च स्तरीय अन्तर्क्रिया छलफल सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको अध्यक्षतामा भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बञ्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीको प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइटको वर्तमान अवस्था, त्यहाँ देखिएका समस्या, प्रभावित क्षेत्रका बासिन्दाका गुनासा तथा आगामी कार्यदिशाबारे भएको छलफलले फोहोर व्यवस्थापनले जिम्मेवारी स्थानीयताका भए पनि दीर्घकालीन समाधानका लागि संघीय सरकार, स्थानीयता र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ। सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बञ्चरी डाँडा प्रभावित क्षेत्रका बासिन्दाका समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको सो अवसरमा बताउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सूचनाको हक सम्बन्धी ऐन 2064 नै रितपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। संसदीय सुनवाई समिति संयुक्तको आज बसेको बैठकमा सूचना माग गरिएको सम्बन्धमा छलफल गर्ने प्रस्ताव राखिएपछि सांसदहरूले कानूनले तोकेको विषयमा समितिले छलफल गर्नु नपर्ने भन्दै माग भएको सूचना दिन सूचना अधिकारीलाई निर्देशन दिन माग गरेका हुन्। नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुईजनालाई हेम बहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ। संघ र साल ट्रेडिङ कार्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा 2081 सालको हेम बहादुर मल्ल सम्मान डाक्टर रामकृष्ण मकाजू श्रेष्ठ र 2082 सालको सम्मान पूर्व मन्त्री रामेश्वर प्रसाद खनाललाई प्रदान गर्न लागि जानकारी दिनुभयो। उक्त सम्मानको राशि जनहित 2,00,000 रूपैयाँ रहेको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले भिरकुटी मण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री बादीले आज भिरकुटी मण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा सो निर्देशन दिनुभएको हो। बाजुराको गौमूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। बिहिबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पूर्ण मल बोहरा र 38 वर्षीय बुदी बोहराको 3 तले घर पूर्ण रूपमा क्षति भएपछि 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिमी राज गुजरातमा मेथनोल मिसाएको नक्कली मदिरा पिएपछि गत 24 घण्टामा कम्तीमा 8 जनाको मृत्यु हुनुका साथै करिब 40 जना बिरामी परेका छन्। गुजरात भारतको सुक्खा राज्यहरूका मध्ये एक हो जहाँ मदिराको सेवन बिक्री पूर्ण रूपमा प्रतिबन्धित छ भने मदिराको कारोबार गर्ने व्यक्तिहरूले कड़ा कानूनी तथा आर्थिक दण्डको सामना गर्नु पर्ने प्रावधान रहेको छ। यद्यपि केही स्थानीयहरूले घराइसी उपभोगका लागि अझै रक्सी बनाउने जोखिम मोल्ने गरेको र यस्ता खराब अभ्यासहरूले भारतका विभिन्न स्थानमा मानवीय हताहत हुने गरेको छ। अमेरिकी वायुसेवाको विमान अलास्काको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा 8 जनाको मृत्यु भएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केपको दूरीमा रडारको क्षेत्रमा विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्का कमाण्डरले विज्ञप्ति मार्फत जनाएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार अन्तर्गतको निर्याततर्फ उल्लेख्य सुधार भएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 पहिलो महिनाको तथ्याङ्क अनुसार साउनमा निर्यात 61.72% वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा नेपालले 38 अर्ब 70 करोड़ रूपियाँ बराबरको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट हुने त्यस्तो निर्यात 23 अर्ब 93 करोड़ रूपियाँ बराबरको भएको थियो। यसरी एक वर्षको अवधिमा नेपालको निर्यात 14 अर्ब 77 करोड़ रूपियाँले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले 1 खर्ब 87 अर्ब 43 करोड़ रूपियाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको साउनमा भएको आयात 1 खर्ब 43 अर्ब 4 करोड़ रूपियाँ रहेको थियो। आयात र निर्यातको अन्तर अर्थात व्यापार घाटा भने चालू आर्थिक वर्षको पहिलो महिनामा 1 खर्ब 48 अर्ब 73 करोड़ रूपियाँ अर्थात 24.88% बढ़ेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एले खराब शुरूआत गरेको छ। प्रतियोगिताको पहिलो खेलमै नेपाल ए घरेलु टोली एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 122 रन मात्र बनाउन सक्यो। नेपाली ब्याटिङ शुरूदेखि नै दबावमा देखिएको थियो। अधिकांश ब्याटरले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन। नेपालका लागि पवन सराफले सर्वाधिक 41 रनको योगदान दिए। तर पवन बाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल 122 रनमै सीमित भयो। 123 रनको लक्ष्य पछ्याएको एन्टी स्ट्राइकले भने आक्रमक शुरूआत गर्यो। स्ट्राइकले 15 ओभरमै 2 विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा विजयी शुरूआत गर्यो। स्ट्राइकको जितमा ट्याउन्ची हुगे बोम्जले अपजित 50 रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै जोर्डन सिकले नट आउट 42 तथा कप्तान डार्सी सटले 23 रन बनाए। नेपालका लागि पवन सराफले बलिङ तर्फ 2 विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
अब मौसम। आज राति देशका पहाड़ी भूभागमा धेरै तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा केन्द्रीय समितिद्वारा सचिवालय र केन्द्रीय सदस्यको मनोनयन। बाजुराको जगन्नाथ र गौमूल गाउँपालिकामा 10 शैयाका आधारभूत अस्पताल सञ्चालनमा। चालू आर्थिक वर्षको श्रावण महिनामा निर्यातमा 61.72% वृद्धि र भारतको गुजरातमा विषाक्त मदिरा सेवनका कारण 8 जनाको मृत्यु, 40 जना बिरामी। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।